यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक 2083 बहुमतले पारित। आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्य सहित नेपाल राष्ट्र बैंकद्वारा आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक। वर्तमान सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजना रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बंगलादेशको पूर्वी कक्स बजार जिल्ला स्थित रोहिंग्या शरणार्थी शिविरमा पहिरो जाँदा 9 जनाको मृत्यु। र फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बिया बीच प्रतिस्पर्धा हुँदै।
भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाबाट बहुमतले पारित भएको राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले घोषणा गर्नुभयो। यो सँगै संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको हो। यसअघि राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र रहेको बताउनुभयो। बैठकमा विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले शासकीय सुधारका लागि घोषित 100 कार्यसूची मध्ये 87.2% प्रगति हासिल भएको दावी गर्नुभयो।
शासकीय सुधारवर्गत सुशासन तथा भ्रष्टाचार नियन्त्रण, प्रशासनिक पुनर्संरचना, खर्चमा मितव्ययिता, सेवा प्रवाहमा सुधार, आर्थिक उन्नयन, शिक्षा, स्वास्थ्य, मानव विकास, सूचना प्रविधि लगायतका क्षेत्रमा गर्नुपर्ने आधारभूत सुधारका विषयलाई समावेश गरिएको थियो। समग्रमा हाम्रो मूल्याङ्कनमा शासकीय सुधारका 100 कार्यसूची मध्ये 87.2% प्रगति हासिल भएको छ। साथै आगामी दिनमा सरकारले शासकीय सुधार कार्यक्रमलाई थप तीव्रता दिने समेत विश्वास दिलाउन चाहन्छु।
अर्थमन्त्री डाक्टर वाग्लेले सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि र तनाव व्यवस्थापनका लागि योग ध्यान तथा आरोग्यका कार्यक्रमहरूलाई निरन्तरता दिइएको बताउनुभयो। गृहमन्त्री सुदन गुरूङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्रै सीमित नराखी दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढ़ाउने संकल्प गरेर अघि बढ़ेको बताउनुभयो। राष्ट्रिय सभाको बैठकमा विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरूङले प्रशासनको गृह प्रशासनको अबको कामबाट जनताले प्रत्यक्ष अनुभव गर्ने सुरक्षा, सुशासन र निष्पक्षताको ठोस नतिजा देखिने बताउनुभयो। गृहमन्त्री गुरूङले सुकुम्बासी व्यवस्थापनमा कमजोरी भएको भए सुधारेर अगाडि बढ़ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सरकारले सन्तुलित कूटनीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री खनालले सरकारले परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्ने लक्ष्य राखेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले राहदानी छपाई र वितरणमा देखिएका समस्या समाधान गर्न सरकार नयाँ प्रणालीमा जान लागेको भन्दै नयाँ कम्पनी मार्फत राहदानी छपाई शुरू हुने जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बजेट मार्फत ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारको रूपमा स्वीकार गरी विद्युतीय पूर्वाधारको विकास र प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो। राष्ट्रिय सभामा विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री श्रेष्ठले विद्युत खपत बढ़ाउन सरकारले विद्युत उत्पादन भन्दा प्रसारण र वितरण प्रणालीको सुदृढ़ीकरणमा जोड़ दिएको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उत्पादन उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशील रहेको बताउनु भएको छ। राष्ट्रिय सभा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाब दिँदै मन्त्री कुमारीले आन्तरिक उत्पादन वृद्धि र रोजगारी सृजना गर्न सरकार इमानदारीताका साथ लागि परेको बताउनुभयो। वहाँले लगानी संरक्षण तथा प्रवर्धन रणनीति तर्जुमा गरी नेपाल सरकारको मन्त्री परिषदबाट स्वीकृत हुने चरणमा रहेको जानकारी गराउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्षको बजेट रासायनिक मलको आपूर्ति, कृषि बीमा, उखु कृषकलाई दिइने अनुदान, प्रांगारिक मल उत्पादन लगायतलाई प्रोत्साहन गर्ने गरी विभाजन गरिएको बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफमा मन्त्री चौधरीले रासायनिक मलको विकल्पमा मन्त्रालयले आवश्यक योजना र कार्यक्रम अगाडि बढ़ाएको बताउनुभयो। उहाँले कृषि क्षेत्रसँग सम्बन्धित रहेर एकीकृत कृषि ऐन ल्याउने तयारी गरेर विधेयकको मस्यौदा तयार पारेर अगाडि बढ़ाइएको जानकारी गराउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले भ्रष्टाचारको व्याख्या परिवर्तन गरेर काममा ढिलाइ गरेकालाई पनि भ्रष्टाचार मान्ने गरी कानून निर्माण गर्न लागेको बताउनुभयो। विनियोजन विधेयकमाथि छलफलमा उठेको प्रश्नको जवाब दिँदै मन्त्री लम्सालले अब काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कार्यवाही हुने गरी खरिद ऐनमा व्यवस्था गर्न लागि स्पष्ट पार्नुभयो। राष्ट्रिय सभाको आजको बैठकले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो। यसैगरी राष्ट्रिय सभाको आज बसेको दोस्रो बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त चारवटा विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समिति पठाएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सभाले सम्बन्धित समितिमा पठाएको हो। यसैगरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो। राष्ट्रिय सभाको अर्को बैठक पर्सि 12:15 बस्नेछ। नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह विस्तार गरी आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्य सहित आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले आज मौद्रिक नीति सार्वजनिक गर्दै आर्थिक वृद्धिमा सघाउन लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिइएको बताउनुभयो। गवर्नर डाक्टर पौडेलले मौद्रिक नीतिको कार्यान्वयनले आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार हुने र मुद्रास्फीति 5.5% सीमित रहने बताउनुभयो।
आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% सीमित रहने प्रक्षेपण छ। मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याज दर सँगै सरकारले ल्याएको बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत हुँदै जाने भए पनि रेमिट्यान्स, सार्वजनिक खर्च आदिबाट थप तरलता प्रवाह हुँदा तरलतामा दबाव नपर्ने हाम्रो आकलन छ। त्यसैले आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिइएको छ। आर्थिक वर्ष 2083-84 लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय ब्रोड मनी सप्लाई हुने प्रक्षेपण छ। ब्याज दर करिडोर अन्तर्गतका नीतिगत दर, स्थायी निक्षेप सुविधा दर एवं बैंक दरलाई यथावत राखिएको छ भने अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात एवं स्थायी तरलता सुविधा सम्बन्धी विद्यमान व्यवस्थालाई समेत निरन्तरता दिइएको छ।
गवर्नर डाक्टर पौडेलले सरकारले ल्याएको बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत हुँदै जाने भए पनि रेमिट्यान्स पर्यटन आय सार्वजनिक खर्च आदिले थप तरलता प्रवाह हुँदा तरलतामा थप दबाव नपर्ने हुनाले लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिइएको बताउनुभयो। मौद्रिक नीतिले संस्थागत ऋणीको व्यक्तिको जमानी लिने व्यवस्थामा कडाई गरी असीमित दायित्व सृजना हुने व्यवस्थालाई हटाउने कम भन्दा कम व्यक्ति कालो सूचीमा रहने नीति लिएको गवर्नर डाक्टर पौडेलले बताउनुभयो। यस्तै मौद्रिक नीतिमा रुग्ण उद्योगमा निष्क्रिय कर्जाको व्यवस्थापन गर्ने दबावमा रहेका कर्जाको पुनरुत्थान गर्ने लगायतका उपकरणहरू प्रस्ताव गरिएको छ। जारी मौद्रिक नीतिबाट सर्वसाधारण निक्षेपकर्ता ऋणी र बैंक तथा वित्तीय संस्था लगायत सबैको हित हुने गरी नीतिगत सुधारमा जोड़ दिइएको गवर्नर पौडेलले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको छ। सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री शाह समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको हो। संविधान संशोधनको बहस पत्र तयार गर्ने प्रक्रियामा अन्तिमसम्म सहभागी भएका केही राजनैतिक दलले भने असहमति जनाउँदै कार्यदल छाडेका छन्। कार्यदलमा सहभागी नेपाल कम्युनिष्ट पार्टी नेकपा जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले यही असार 22 गते सामूहिक पत्र पठाउँदै आफूहरू कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको कार्यदलले जनाएको छ। नेकपा लोसपा र जसपाले कार्यदलले बहस पत्र तयार पार्दा संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यता नचलाउने प्रतिबद्धता सरकारले व्यक्त गर्नुपर्ने र कुन कुन विषयमा के कति कारणले संविधान संशोधन गर्नुपर्ने हो त्यो खुलाउनु पर्ने माग गरेका छन्। पछिल्लो समय सामुदायिक विद्यालयहरूलाई समय सापेक्ष बनाउन विभिन्न प्रयासहरू भइरहेका छन्। विभिन्न विद्यालयका असल अभ्यासहरूको आदान प्रदान गर्न सुदूरपश्चिम प्रदेश सरकारले जिल्लाका प्रधान अध्यापकहरूलाई भेला गरी अनुभव आदान प्रदान गरेको छ। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
सामुदायिक विद्यालयहरूलाई समय सापेक्ष बनाउने विभिन्न प्रयासहरू भइरहेका छन्। युग अनुसारको प्रविधिको प्रयोग मार्फत शिक्षा प्रदान गर्न तथा विद्यार्थी र अभिभावकहरूको मन जित्न वर्तमान समयमा आवश्यक ठानिएको छ। सोही सन्दर्भलाई मनन गर्दै सुदूरपश्चिम प्रदेश सरकारले अन्तर्क्रियात्मक कार्यक्रम समेत आयोजना गरिरहेको छ। अहिले डडेलधुरामा विद्यालयमा असल अभ्यासहरूको आदान प्रदान गर्न प्रदेशका विभिन्न जिल्लाहरूका प्रधान अध्यापकहरूलाई भेला गरी असल अभ्यासका अनुभवहरू आदान प्रदान गरिन लागेको छ। शिक्षा विकास निर्देशनालय डोटीका उपसचिव मदन राज जोशी
आफ्नो आफ्नो सेवा क्षेत्रभित्रका फिडर विद्यालयहरूलाई पनि आफूले गरेका राम्रा अभ्यासहरू शिक्षण सिकाइ उन्नयन प्रवर्धन गुणस्तरीय शिक्षण सिकाइ हुने किसिमले उनीहरूले पनि केही सिक्न सकुन्।
सुदूरपश्चिममा केही उदाहरणीय तथा नमूना कार्यशैलीबाट सामुदायिक विद्यालयहरूलाई आकर्षणको केन्द्र तथा अध्ययनरत विद्यार्थीलाई प्रतिस्पर्धी बनाएका विद्यालयहरूको असल अभ्यास पनि उदाहरणीय नै छन्। कैलालीमा सञ्चालित शारदा माध्यमिक विद्यालय सुदूरपश्चिमका थोरै त्यस्ता सामुदायिक विद्यालयहरू मध्ये एक हो। सामुदायिक विद्यालयहरूको खस्कदो साकलाई बचाउँदै हालसम्म 100% विद्यार्थीहरूलाई उपस्थित गराउन सफल विद्यालयका रूपमा समेत रहेको छ। विद्यालयका प्रधान अध्यापक तेज बहादुर सिंह
गरिएको एकदेखि पाँचसम्मको अवस्था अवलोकन गर्न देशैभरिको स्कुलले आउँछ। युकेजीमा 42 भर्ना गरेको 1, 2, 3, 4 एकजना ड्रप आउट छ। एउटा क्लासलाई हामीले पाइलट क्लासका रूपमा लगेका छौँ। स्टुडेन्ट टिचर्स वेलफेयर फण्ड भन्ने छ। टिचरहरूले विगत 15-20 भयो कवि चेक गरेर पनि पैसा लिएनन्। परीक्षाको पैसा उठ्यो, बस्दै गयो त्यो 12 लाख दियो। अब त्यो 12 लाखबाट हामी ब्याजबाट यस्ता परीक्षाहरू चलाउँछौं।
तीनवटै सरकारले शिक्षामा ठूलो लगानी र जनशक्ति परिचालन गरेको भए पनि सामुदायिक विद्यालयहरू प्रति आकर्षण बढ्न सक्ने वातावरण बन्न सकेको छैन। फलस्वरूप शैक्षिक क्षेत्रमा सरकारको लगानीको सदुपयोग बढ्नुपर्ने माग भने जनस्तरबाट बेला बेलामा उठिरहेको छ। यिनै मूलभूत विषयवस्तुलाई आधार मानि एक अर्काका सफल विचारहरूको आदान प्रदान होस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको शिक्षा विकास निर्देशनालय दिपायल टोटीका महानिर्देशक दुर्गा दत्त विष्टले बताउनुभयो।
विद्यालयका गरेका राम्रा अभ्यासहरूको प्रस्तुति हुनेछ। त्यो प्रस्तुतिले अर्को विद्यालयलाई पनि राम्रो गर्नका लागि सहयोगी चित्त हुनेछ भन्ने हिसाबमा हामीले यो कार्यक्रम राखेका छौँ।
एक अर्काका असल अभ्यासहरूको अनुसरण गर्दै सृजनात्मक अभ्यास निर्माण गरी शैक्षिक क्षेत्रलाई विश्वसनीय र गुणस्तरीय बनाउन आवश्यक देखिन्छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई 2082 पूरक अर्थात ग्रेड वृद्धि परीक्षामा 64.68% विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डले आज पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिँदै परीक्षामा 83,523 जना अर्थात 64.68% विद्यार्थी उत्तीर्ण भएका परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो। परीक्षार्थीले नतिजाप्रति चित्त नबुझेका र परीक्षार्थीले असार 25 गतेदेखि 31 गतेसम्म अनलाइन मार्फत पुनर्योग उत्तर पुस्तिका अवलोकन तथा पुनः परीक्षाका लागि आवेदन दिन सकिने परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि दफावार छलफल भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरू पुकार बम, रमेश मल्ल, सीता थपलिया, गुरूप्रसाद बराल, डाक्टर तोसिमा कार्की, डाक्टर लेखजङ थापा लगायतले राष्ट्रिय सभाबाट संशोधन सहित पारित भई आएको विधेयकमा उल्लेखित अपराध अनुसन्धानको रिपोर्ट सम्प्रेषण गर्ने शब्द हटाई अपराधको ल्याब परीक्षण रिपोर्ट सम्बन्धित अदालतमा मात्रै उपलब्ध गराउने व्यवस्था समेट्न सुझाव दिनुभयो। दफावार छलफलमा प्रयोगशाला विज्ञ डाक्टर गोपाल चौधरीले जीव जन्तु तथा मानव शरीरका अंगहरूको प्रयोगशालामा परीक्षण र अस्पतालको अध्ययन फरक विषय भएकाले विधेयकमा सोही अनुसार व्यवस्था गर्न सुझाव दिनुभयो। त्यसै गरी समिति सभापति डाक्टर ओजस्वी शेरचनले अपराधको वैज्ञानिक अनुसन्धान र परीक्षण गर्न कानूनी व्यवस्थाका लागि छलफल भइरहेको उक्त विधेयक विस्तृत छलफल गरी पारित गरिने बताउनुभयो। संयुक्त अरब इमिरेट्स यूएई सरकारद्वारा ईद अल अधा 2026 अवसरमा 111 नेपाली कैदीबन्दीलाई प्रदान गरिएको शाही माफीप्रति नेपाल सरकारले कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै आम माफीको सदाशयपूर्ण कदमलाई नेपाल र यूएई बीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्यांकन गरेको जनाएको छ। माफी प्राप्त नेपाली नागरिक अन्य कुनै विचाराधीन कानूनी मुद्दा वा यात्रा प्रतिबन्ध नभएको अवस्थामा यूएको प्रचलित कानून बमोजिम आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्। नागरिकका दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोड़िएको सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र चुस्त बनाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको छ। सरकारको सुशासन अभियान अनुसार जिल्ला प्रशासन कार्यालय पाल्पाले पनि आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाएको जनाएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
रिब्दीकोट जोइथुम्की 53 वर्षीय सुइन्ता कुमालको अहिलेसम्म नागरिकता बनेको छैन। सानै उमेरमा बिहे भएकी कुमालका श्रीमान 52 छोरी जन्मने बित्तिकै बेपत्ता छन्। श्रीमानको घर समेत थाहा नभएकी कुमालको हालसम्म नागरिकता नबनेको हो। जिल्ला प्रशासन कार्यालयमा भेटिएकी कुमाललाई पाल्पाका प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत रमा श्रेष्ठले काउन्सिलिङ गरी उहाँको नागरिकता बन्ने विश्वास दिलाइदिनुभयो। अहिले उहाँ आफ्नो र छोरीको नागरिकता बन्ने भएपछि निकै खुसी हुनुहुन्छ।
मेरो नागरिकता बनेको छैन, म 53 वर्ष भइसके। मेरो छोरी छ, कागज पत्र लेखेर दिनु भएको छ, वडामा गएर कागज पत्र ल्याएपछि नागरिकता बन्छ, म खुसी छु।
यस्ता समस्या लिएर आउने नागरिकले सिधै सिडिओलाई भेटेरै समस्या राख्न र आवश्यक सल्लाह लिन सक्छन्। नागरिकले सरकारी सेवा लिन अनावश्यक झन्झट कम होस् भन्ने उद्देश्यले विभिन्न निकायमा डिजिटल प्रणालीको प्रयोग र प्रक्रियागत सुधारका प्रयास अघि बढाइएको छ। नागरिकले सरकारी कामका लागि अनिवार्य पुग्नुपर्ने जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिक मैत्री बनाउने प्रयासलाई निरन्तरता दिएको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे।
सेवा प्रवाहलाई एकद्वार प्रणालीमा सञ्चालन गर्ने भन्ने जुन थियो त्यो अनुसारको व्यवस्थापन सबै मिलाइएको छ। नागरिकका गुनासा सुन्ने र प्राथमिकतामा राखेर काम गर्ने त्यसलाई पनि हामीले नियमित रूपमा गरिरहेकै छौँ। समग्रमा सुशासन कायम गर्न सेवा पुर्याउने त्यो भूमिका जिल्ला प्रशासन कार्यालयले निभाइरहेको छ।
जिल्ला स्तरका सरकारी कार्यालयहरूमा सेवा प्रवाहलाई सरल, छिटो र प्रभावकारी बनाउने निर्देशन कार्यान्वयनमा ल्याइएको छ। सरकारले सेवा प्रवाहमा सुधार, शासकीय उत्तरदायित्व, विकास योजनाको अनुगमन, सार्वजनिक खर्चमा मितव्ययिता तथा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको जनाएको छ। पुनः प्रजीव पाण्डे।
मालपोत, नापी, यातायात व्यवस्था कार्यालयमा समस्याहरू थिए, तर पछिल्लो समय उहाँहरूको अभिलेखमा पनि जो सहयोगी हुनुहुन्थ्यो बाहिर बसेर काम गर्ने उहाँहरूको पहुँच भित्र नियन्त्रित छ, उहाँहरूलाई दिँदैन। अहिले उहाँहरूले अनलाइन प्रणालीबाटै आफ्नो कामहरू गर्नुहुन्छ। नावश्यक शुल्क लिने खालका कुराहरूलाई पनि नियन्त्रण गर्नुहोस्, त्यो हुन नदिनुहोस् भनेर पटक पटक हामीले भनिरहेका छौँ र अहिले सुधार भएको भन्ने खालको उहाँले रिपोर्ट गर्नुभएको छ र हामीले पनि त्यस्तो।
दैनिक सयौं सेवाग्राही जिल्ला प्रशासन पुग्ने भएकाले सेवा प्रवाहलाई अझ सहज, छिटो र नागरिक मैत्री बनाउन सुधारलाई निरन्तरता दिनुपर्नेछ। सरकारको सुशासन अभियानको प्रभाव नागरिकमा पार्न सबै सरकारी अड्डाहरूमा जनउत्तरदायी कार्यशैली हुन जरूरी छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव सहित 4 विरूद्ध 2,57,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानीका अनुसार यादव सहित गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखाका प्रमुख बालकिशोर राय र भाग्यमणि कन्स्ट्रक्सन प्राली कम्पनी प्राली 32 पुतली काठमाडौँ तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने राधेश श्याम शाह विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्ड फ्लू रोग नियन्त्रणमा आएको छ। पंक्षीजन्य यो रोग पछिल्लो पटक 11 जिल्लामा फैलिएको थियो। पशु सेवा विभागका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे प्लानचोकमा बर्ड फ्लू नियन्त्रणमा भने आउन सकेको छैन। रोगलाई नियन्त्रण गर्न विभागले प्राविधिक टोली परिचालन गरी संक्रमित क्षेत्रका सम्पूर्ण पंक्षी, पंक्षीजन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशको पूर्वी कक्स बजार जिल्ला स्थित रोहिंग्या शरणार्थी शिविरमा अविरल वर्षापछि गएको पहिरोमा परि 5 बाल बालिका सहित कम्तीमा 9 जनाको मृत्यु भएको छ। मृतक मध्ये 8 जना रोहिंग्या शरणार्थी रहेका छन्। लगातारको वर्षा र पहाड़ी क्षेत्रमा आएको पानीको बहावका कारण जमीन कमजोर बनेपछि शिविरका कम्तीमा 4 स्थानमा पहिरो गएको थियो। अधिकांश पीड़ित सुतिरहेका बेला माटो र भग्नावशेषले अस्थायी आवास पुरेको जनाइएको छ। संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालय यूएनएचसीआरका अनुसार सन् 2021 देखि 2026 रोहिंग्या शरणार्थी शिविरमा भएका भूस्खलनमा 36 जनाको मृत्यु भइसकेको छ भने कम्तीमा 86 जना घाइते भएका छन्। पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा कम्तीमा 9 प्रहरी अधिकारीको मृत्यु भएको छ भने अन्य केही प्रहरी अझै बेपत्ता रहेका छन्। अज्ञात प्रहरीको खोजी कार्य जारी राखिएको छ। बलुचिस्तान प्रदेश सरकारका प्रवक्ता शाहिद रिन्दले प्रारम्भिक रूपमा आक्रमणमा इस्लामवादी उग्रवादी समूहको संलग्नता रहेको आशंका गरिएको बताउनुभयो। खनिज सम्पदाले समृद्ध बलुचिस्तान प्रान्तमा पाकिस्तान सरकार वर्षौंदेखि पृथकतावादी विद्रोह तथा सशस्त्र समूहको गतिविधिसँग जुझ्दै आएको छ। अफगानिस्तान र इरानसँग सीमा जोड़िएको यस क्षेत्रमा सुरक्षा निकाय, सरकारी संरचना तथा विदेशी लगानीमा संचालित पूर्वाधार परियोजनामाथि पटक पटक आक्रमण हुने गरेका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले मंगलबार एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डासँगको भेटवार्ताका क्रममा स्थिर नीतिगत वातावरण र सुदृढ़ संस्थाहरू नै लगानी आकर्षित गर्ने तथा दिगो र समावेशी विकास हासिल गर्ने आधार भएको बताउनुभयो। त्यस अवसरमा प्रधानमन्त्री शाहले सार्वजनिक लगानीको प्रभाव कारिता अभिवृद्धि गर्ने, निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि प्रवर्धन गर्ने, ऊर्जा विकासलाई तीव्रता दिने र पूर्वाधारको आधुनिकीकरण तथा डिजिटल रूपान्तरणलाई अगाडि बढ़ाउने बारे एडीबीका अध्यक्ष काण्डालाई जानकारी गराउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच एडीबीले नेपालमा आफ्नो सहयोग विस्तार गरी सन् 2029 सहयोग रकम 2.4 अर्ब अमेरिकी डलर पुग्ने जनाएको छ। नेपालको दुई दिने भ्रमणमा रहनुभएका एडीबीका अध्यक्ष मासातो काण्डाले नेपालका लागि एडीबीको देशीय साझेदारी रणनीति 2025-2029 अन्तर्गत सहयोग रकम उपलब्ध गराइने बताउनुभयो। अध्यक्षको नेपाल भ्रमणका क्रममा एडीबीले आफ्नो वार्षिक प्रतिबद्धता अनुसार कुल 165 मिलियन अमेरिकी डलर बराबरका दुई ऋण सम्झौतामा हस्ताक्षर भएको जनाएको छ। नेपालको प्रमुख विकास साझेदार एडीबीको सहयोगमा हाल खानेपानी, सरसफाई, शहरी पूर्वाधार विकास, युवा रोजगारी प्रवर्धन लगायतका विभिन्न 31 परियोजनाहरू सञ्चालनमा रहेका छन्। लामो समयदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन कारखानाको भौतिक पूर्वाधार तथा उपकरणको अवस्थाको परीक्षण शुरू गरिएको छ। सरकारले उद्योग पुनः सञ्चालनको तयारी गरेसँगै सम्बद्ध निकायबाट त्यहाँको उपकरणको परीक्षण लगायतका काम अघि बढेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडाका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो। विक्रम सम्बत 2032 सालमा स्थापना भएको कपड़ा उद्योगले 2035 सालदेखि 56 सालसम्म उत्पादन गरेको थियो भने 2057 सालदेखि उद्योग बन्द रहेको छ। चालू आर्थिक वर्षको 9 महिनामा बागमती प्रदेशमा घर जग्गाको कारोबार 33.01% वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको घर जग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदनमा बागमती प्रदेशमा घर जग्गाको कारोबारमा वृद्धि भएको जनाएको छ। राष्ट्र बैंकका अनुसार यस अवधिमा मधेश प्रदेशमा भने 4.79% घर जग्गा कारोबार घटेको छ। प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको 11 महिनामा घर जग्गाको कुल कारोबारको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 6.42% बढेको छ। चालू आर्थिक वर्षको 9 महिनामा करिब 1 खर्ब 83 अर्ब 90 करोड़ रुपियाँ बराबरको घर जग्गाको कारोबार भएको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। महोत्तरीका दुई चिनी उद्योगबाट उखु किसानले करिब 2 अर्ब रुपियाँ भुक्तानी पाएका छन्। एभरेस्ट सुगर एण्ड केमिकल इण्डस्ट्रिज र सिद्धिविनायक सुगर एण्ड केमिकल इण्डस्ट्रिजमा बुझाइएको उखुको रकम बापत करिब 1,76,53,00,000 रुपियाँ किसानले भुक्तानी पाएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ। दुवै उद्योगमा गरेर किसानले आर्थिक वर्ष 2082-83 करिब 28,67,000 क्विन्टल उखु बुझाएका थिए।
उहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार अझ बमबाट।
साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकपको अन्तिम 16मा इजिप्टसँग खेल्दैछ। यो खेल अमेरिकाको एटलान्टामा नेपाली समय अनुसार आज राति 9:45 बजे शुरू हुनेछ। अर्जेन्टिना र इजिप्ट विश्वकपमा पहिलो पटक आम्ने सामने हुन लागेका हुन्। दुवै टोलीले अन्तिम 32मा संघर्षपूर्ण जित निकालेका थिए। राउण्ड अफ 32मा अफ्रिकाको नवपरिवेशी केप भर्डेनलाई 3-2 पराजित गर्दै अघि बढेको अर्जेन्टिनाले अन्तिम 16मा अर्को अफ्रिकी टीमसँग खेल्न लागेको हो। इजिप्टले भने एसियन कोटाबाट खेल्ने अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकपमा पहिलो पटक नकआउट खेल जितेको थियो। विश्व फुटबलकै सुपर स्टार लियोन मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना अहिले लयमा देखिएको छ। फिफा वरियतामा 1 नम्बर पोजिसनमा रहेको दक्षिण अमेरिकी महारथी अर्जेन्टिना 19 पटक विश्वकप खेलिरहेको छ। यसअघि 18 संस्करण खेल्दा अर्जेन्टिनाले 3 पटक उपाधि जितिसकेको थियो भने 3 पटक उपविजेता बनेको थियो। सन् 1934मा पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदा सिधै अन्तिम 16मा खेलेको इजिप्टले 92 वर्षमा पहिलो पटक सम्म चरणमा पार गर्दै यस विश्वकपमा नकआउट चरण खेलेको हो। हाल इजिप्ट फिफा वरिधामा 29 स्थानमा छ। हरेक खेलमा केही न केही कीर्तिमान बनाइरहेका लियोन मेसीले 39 वर्षको उमेरमा पनि विश्वकपमा जादुई प्रदर्शन गरिरहेका छन्। साबिक विजेता तथा 3 पटकको च्याम्पियन अर्जेन्टिनाले जारी विश्वकपमा खेलेको सबै 4 खेल जितेको छ। अर्को खेलमा भने स्विजरल्याण्ड र कोलम्बिया बिहान 14:45 क्यानाडाको बीसी प्लेस भ्यानकुभर स्टेडियममा प्रतिस्पर्धामा उत्रिँदैछन्। यो खेलपछि विश्वकपमा नयाँ थपिएको राउण्ड अफ 32को सबै खेल सकिनेछ र अन्तिम 8मा पुग्ने टोलीको पनि टुङ्गो लाग्नेछ। साथै जारी विश्वकपमा क्यानाडामा खेलिने पनि यो अन्तिम खेल हुनेछ।
अब मौसम। आज राति देशको पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहनुको साथै कोशी प्रदेशको पहाड़ी र तराई भूभागको थोरै स्थान तथा मधेस प्रदेशका साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.6 न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 6.8 मिलिमिटर, काठमाडौँको अधिकतम 29.9 न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 16.5 मिलिमिटर, पोखराको अधिकतम तापक्रम 32.2 न्यूनतम 23.2, वर्षा 3.2 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 32.2 न्यूनतम 26 डिग्री सेल्सियस, वर्षा 29.2 मिलिमिटर र दिपालको अधिकतम 34.2 न्यूनतम 19.7, वर्षा 9.1 मिलिमिटर। अन्तिमेस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक 2083 बहुमतले पारित। आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्य सहित नेपाल राष्ट्र बैंकद्वारा आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक। वर्तमान सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजना रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बंगलादेशको पूर्वी कक्स बजार जिल्ला स्थित रोहिंग्या शरणार्थी शिविरमा पहिरो जाँदा 9 जनाको मृत्यु। र फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बिया बीच प्रतिस्पर्धा हुँदै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।